खबरों के एक और बुलेटिन के साथ मैं हूं सादिया असद। कराची में होने वाले धमाके में 3 बच्चे हलाक और मुतअद्दिद अफराद जख्मी हो गए हैं। मजीद तफसीलात शहजाद हुसैन की रिपोर्ट में।
पाकिस्तान के सबसे बड़े शहर कराची में एक और बम धमाके में कम अज कम 3 बच्चे हलाक और मुतअद्दिद जख्मी हो गए। धमाका साइट के इलाके में एक मदरसे में हुआ, जिसके बाद इमदादी टीमों ने जख्मियों को अस्पताल पहुंचाया और कानून नाफिज करने वाले इदारों ने इलाके को घेरे में लेकर शवाहिद इकट्ठे करना शुरू कर दिए, जबकि बम डिस्पोजल स्क्वाड भी मौके पर पहुंच गया। पीर को होने वाला धमाका 5 दिन में कराची में होने वाला तीसरा धमाका है। इससे कबल जुमेरात को पुरानी सब्जी मंडी के इलाके और जुमे को दिल्ली कॉलोनी में बम धमाका हुआ था। वॉइस ऑफ अमेरिका से बात करते हुए वजीर आला सिंध के मावन खसूसी शरफुद्दीन मेमन ने बताया कि पीर को होने वाला धमाका एक हादसाती धमाका था।
मदरसे में वो मेरे ख्याल में एक ऐसा हादसा था जिसमें एक बच्चा जो है, जो रिपोर्ट हमारे पास है, वो बच्चा जो है अपने साथ जो है वो एक ग्रेनेड जो है वो अपने साथ लेकर आया था और वो अपने दोस्तों के साथ उस मदरसे में उनको दिखा रहा था और मेरे ख्याल में उस वक्त वो ब्लास्ट हुआ है।
शहजाद हुसैन, वॉइस ऑफ अमेरिका, कराची।
भारतीय जनता पार्टी के मुमताज लीडर नरेंद्र मोदी ने इल्ज़ाम लगाया है कि भारतीय कश्मीर में पंडितों से मजहब की बुनियाद पर इम्तियाजी सलूक किया जा रहा है। तफसीलात नई दिल्ली से सुहेल अंजुम की रिपोर्ट में।
नरेंद्र मोदी ने अपनी इंतखाबी मुहिम में शिद्दत पैदा करते हुए नेशनल कॉन्फ्रेंस के लीडर और मरकजी वजीर फारूक अब्दुल्ला पर जारहाना हमला किया और इल्ज़ाम आयद किया कि भारत में कश्मीर वो जगह है जहां सेकुलरिज्म को सबसे ज़्यादा चोट पहुंचाई गई। उन्होंने ये भी कहा कि कश्मीरी पंडितों को मजहब की बुनियाद पर उनके घरों से निकाला गया। वो फारूक अब्दुल्ला की उस तकरीर पर रद्देअमल जाहिर कर रहे थे, जिसमें उन्होंने कहा है कि अगर भारत में सेकुलरिज्म नहीं रहा तो भारतीय कश्मीर भी उसके साथ नहीं रहेगा। फारूक अब्दुल्ला ने इतवार के रोज श्रीनगर में एक इंतखाबी जलसे में तकरीर करते हुए बीजेपी लीडर गिरिराज सिंह के इस बयान का हवाला देते हुए कि जो लोग मोदी को वोट ना दें उनकी जगह भारत में नहीं पाकिस्तान में है, कहा था कि मोदी को वोट देने वाले बकौल उनके समुन्दर में डूब जाएं। पीर के रोज नरेंद्र मोदी के दफ्तर से एक वीडियो बयान जारी किया गया, जिसमें मोदी ने फारूक अब्दुल्ला और उनके खानदान पर शदीद इल्जाम लगाए हैं।
भारत की हजारों साल की महान सेकुलरिज्म की परंपरा को सबसे बड़ी चोट, गहरी चोट अगर कहीं पड़ी है तो कश्मीर में पड़ी है, और वो भी श्रीमान फारूक अब्दुल्ला जी आपके पिताजी की राजनीति के चलते हुआ है।
नरेंद्र मोदी ने यह भी कहा कि सेकुलरिज्म हमारे खून में है और भारत कभी भी गैर रवादार मुल्क नहीं बन सकता। भारतीय कश्मीर के वजीर आला उमर अब्दुल्ला ने मोदी के इल्ज़ाम का जवाब देते हुए कहा कि उन्होंने अपने बयान से तमाम कश्मीरियों की तौहीन की है। सुहेल अंजुम, वॉइस ऑफ अमेरिका, नई दिल्ली।
श्रीनगर में पुलिस के महकमे ने बताया है कि भारतीय कश्मीर में होने वाले इंतखाबात के नतीजे में गिरफ्तारियां जारी हैं। मजीद तफसीलात श्रीनगर से यूसुफ जमील की रिपोर्ट में।
अगरचे गिरफ्तारियों का ये सिलसिला 3 हफ्ते पहले शुरू किया गया था, गुज़श्ता 2 दिन के दौरान इसमें शिद्दत लाई गई और जैसा कि खुद ओहदेदारों ने एतराफ़ किया है, दारुलहुकूमत श्रीनगर और शोरज़दा वादी कश्मीर के दूसरे हिस्सों से 500 से ज्यादा ऐसे अफराद को हिरासत में लिया गया है जिन पर पुलिस ने संगबाज होने का इल्ज़ाम आयद किया है या फिर उसे खदशा था कि वो श्रीनगर और बारामूला की पार्लिमानी नशस्तों के लिए बिल तरतीब इस माह की 30 तारीख और 7 मई को होने वाले इंतखाबात के दौरान पुरतशद्दुद कार्रवाइयां कर सकते हैं या इस जमहूरी अमल में रखना अंदाज हो सकते हैं। सरकर्दा आज़ादी पसंद रहनुमा सैयद अली शाह गिलानी ने इन गिरफ्तारियों के खिलाफ बुध के रोज भारतीय कश्मीर में आम हड़ताल करने की लोगों से अपील की है। यूसुफ जमील, उर्दू VOA, श्रीनगर।
सदर बराक ओबामा ने अपना एशिया का दौरा मुकम्मल कर लिया है। आखिरी मरहले पर वो फिलिपाइन गए, जहां उनकी मौजूदगी में अमरीका और फिलिपाइन के दरमियान दिफाई माहिदे पर दस्तखत किए गए, जिसके तहत अमरीकी फौजियों को फिलिपाइन के अड्डों तक रसाई हासिल हो जाएगी। मनीला से वॉइस ऑफ अमेरिका के नामा निगार लोइस रेमरेज की रिपोर्ट के साथ नीलोफर मुगल।
जब अमरीकी सदर बराक ओबामा मनीला के मलकानंग महल पहुंचे तो उन्हें 21 तोपों की सलामी दी गई। फिलिपाइन की हुकूमत के साथ 8 माह पर मुश्तमिल मुज़ाकरात पीर के रोज़ एक तारीखी दिफाई माहिदे पर दस्तखतों की शक्ल में सामने आए, जिसके तहत फिलिपाइन में अमरीकी फ़ौजों में बड़े पैमाने पर रद्दोबदल की इजाज़त होगी। فلپائن میں دو عشروں سے بھی زیادہ عرصہ قبل امریکی فوجی اڈے بند ہیں. یہ معاہدہ انہینسڈ ڈیفنس کارپوریشن اگریمنٹ کے نام سے جانا جاتا ہے. اس کی وجہ سے امریکی فورسز فلپائن کی فوج کے ساتھ مشقیں کر سکیں گی اور ان کی تربیت کر کے دفاعی صلاحیتوں کو بڑھا سکیں گی. فلپائن کے صدر بنیگو اکینو کے ساتھ ایک نیوز کانفرنس میں مسٹر اوباما نے کہا کہ اس معاہدے کا مطلب یہ نہیں ہے کہ امریکہ کی فوجیں مکمل طور پر واپس آ جائیں گی اور نہ ہی اس کا مقصد ملک پر غالب آنا ہے.
Is not trying to reclaim old bases or build new bases. At the invitation of the Philippines, American service
میں یہ بات واضح کرنا چاہتا ہوں کہ امریکہ پرانے اڈوں کو دوبارہ حاصل کرنے کی کوشش نہیں کر رہا ہے اور نہ ہی وہ نئے اڈے بنا رہا ہے. فلپائن کی دعوت پر امریکی فوجیوں کو فلپائن کے اندر موجود اڈوں میں ایک سے دوسری جگہ منتقل کیا جائے گا. فلپائن کی سرزمین پر امریکی فوجوں کا موضوع بہت سے لوگوں کے لیے حساس نوعیت کا ہے. اس معاہدے پر بائیں بازو کے سرگرم کارکنوں نے صدر کی آمد سے قبل پرتشدد مظاہرے کیے. امریکی حکام کا کہنا ہے کہ اس معاہدے کی مدت 10 برس ہے. اس کے تحت امریکہ فوجوں کا تبادلہ کر سکے گا. فلپائن کی حکومت نے جنوبی بحیرہ چین میں چین کے بڑھتے ہوئے تہمکانہ رویے کے پیش نظر اس معاہدے پر دستخط کیے ہیں، جہاں چین اور فلپائن سمندری اور علاقائی دعوے کرتے آئے ہیں. نیلوفر مغل، وائس آف امریکہ، واشنگٹن.
پیر کے روز شام کے مجوزہ صدر بشار الاسد نے موجودہ صدر بشار الاسد نے اگلے صدارتی امیدوار کے طور پر انتخاب لڑنے کا اعلان کر دیا ہے. شام میں ہونے والے صدارتی امیدواروں کی اب تعداد 7 ہو گئی ہے. یہ انتخابات جون میں ہوں گے. قاہرہ سے وائس آف امریکہ کے نامہ نگار ایڈورڈ یارانین کی رپورٹ اسد نذیر کی زبانی.
واستناداً لاحکام دستور الجمہوریہ العربیہ السوریہ،
پارلیمنٹ کے اسپیکر جہاد الہم نے صدر اسد کے اس اعلان کو پڑھ کر سنایا کہ وہ تیسری مدت کے لیے صدارتی انتخابات میں حصہ لیں گے. شام میں ہونے والے ان انتخابات میں ہر صدارتی امیدوار کو پارلیمنٹ کے 35 اراکین کی حمایت لازماً درکار ہوتی ہے. شام کے الیکشن کمیشن کے صدر ہشام شعار نے ایک سرکاری اخبار کو بتایا کہ جو لوگ غیر قانونی طور پر ملک چھوڑ کر بھاگ گئے ہیں، انہیں ووٹ دینے کا حق حاصل نہیں ہوگا. صدر اسد کے اس اعلان کے بعد سرکاری ٹیلی ویژن سے شام کے مذہبی رہنماؤں کے بیانات نشر کیے گئے، جس میں لوگوں سے کہا گیا تھا کہ وہ اپنا حق رائے دہی استعمال کریں. لندن کے چیتھم ہاؤس میں مشرق وسطی امور کے تجزیہ کار ندیم شہیدی نے وائس آف امریکہ سے بات کرتے ہوئے کہا، یہ اعلان متوقع تھا کیونکہ وہ اس کا ذکر اکثر کرتے آ رہے ہیں، لہٰذا میرے خیال میں اس پر کسی کو کوئی تعجب نہیں ہوا ہوگا اور نہ اس پر حیرت ہوگی کہ وہ یہ انتخاب بھاری اکثریت سے جیت جائیں گے، کیونکہ ان کی حکومت پچھلے 50 سال سے یہی کچھ کرتی آئی ہے. اسد نذیر، وائس آف امریکہ، واشنگٹن.
ملائیشیا کے لاپتہ ہو جانے والے مسافر بردار طیارے کے ملبے کی بحر ہند میں کی جانے والی فضائی تلاش آج پیر سے ختم ہو رہی ہے. آسٹریلوی حکام ان توقعات کو دھندلا رہے ہیں کہ سمندر کی تہہ میں بڑے پیمانے پر شروع ہونے والی تلاش سے لاپتہ جہاز کے ملبے کا پتہ چلایا جا سکے گا. بینکاک میں جنوب مشرقی ایشیائی بیورو سے وائس آف امریکہ کے نمائندے اسٹیو ہرمن کی رپورٹ بہجت جیلانی کی زبانی.
آسٹریلیا کے وزیر اعظم ٹونی ایبٹ نے کہا ہے کہ انہیں اس بات پر حیرت ہے اور مایوسی بھی کہ تلاشی کے کام پر مامور کارکنوں کو ابھی تک پرواز MH370 کا پتہ چلانے میں کامیابی کیوں نہیں ہو سکی. مسٹر ایبٹ کیمبرا میں پیر کے روز رپورٹروں سے بات کر رہے تھے. انہوں نے اعلان کیا کہ زیر آب علاقے میں توسیع کر دی جائے گی اور اسے لاپتہ جہاز کے ملبے کی تلاش میں کنگالا جائے گا. ملیشیا کا یہ جہاز 8 مارچ سے لاپتہ ہے. آسٹریلوی وزیر اعظم نے کہا،
highly unlikely at this stage that we will find any aircraft.
آسٹریلوی وزیراعظم کہتے ہیں کہ اس وقت اس بات کا امکان بہت کم ہے کہ ہمیں سمندر کی تہہ سے جہاز کا کوئی ملبہ مل سکے. اس مرحلے پر 52 دن تلاشی میں گزر چکے ہیں. بیشتر سامان اب تک ڈوب چکا ہوگا، اس لیے ہم موجودہ مرحلے کے بعد آئندہ مرحلے کی طرف پیش رفت کریں گے، جس میں تلاشی کا مرکز سمندر کی تہہ کا ایک بڑا حصہ ہوگا. ٹونی ایبٹ کہتے ہیں کہ یہ علاقہ 700 کلومیٹر لمبا اور 80 کلومیٹر چوڑا ہے. ان کے مطابق آسٹریلیا دوسرے ملکوں سے مدد چاہے گا تاکہ تلاش کے عمل میں استعمال ہونے والے نئے ساز و سامان کے اخراجات میں کچھ مدد مل سکے. جس علاقے میں تلاش کا کام کرنا ہے وہاں سمندر کی گہرائی 7 کلومیٹر ہے. لاپتہ جہاز کی تلاش کے اس کام کو ہوا بازی کی صنعت میں مہنگا ترین